السلام عليكم ورحمة الله وبركاته. أفوض أمري إلى الله، إن الله بصير بالعباد. ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الواصل الحمد بالنعم والنعمة بالشكر. نحمده على آلائه كما نحمده على بلائه، ونستعينه على هذه النفوس البتاع عما أمرت به، الصراع إلى ما نهيت عنه، ونستغفره مما أحاط به علمه وأحصاه كتابه. جلت عظمته والصلاة والسلام على خير خلقه وأشرف بريته سيد الكونين جد الحسنين أبي القاسم محمد. اللهم صل على محمد وآل محمد، وعجل فرجهم وأهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، صاحب العصر والزمان، خليفة الرحمن، إمام الإنس والجان، الذي بيمنه رزق الورى وبه طبتت الأرض والسماء. اللهم عجل فرجه الشريف. چلیں، رسول اللہ کا مہینہ ہے، شعبان کا مہینہ، اس میں ولادت ہے، منجی بشریت، ولی نعمت، امام زمانہ، عجل اللہ تعالی فرجه الشریف، ہم ان کے ظہور کی دعا کریں تاکہ دنیا میں جتنی فسادات، جتنے خونریزی ہے وہ ختم ہو، اور ہم لوگ اس انقلاب کا حصہ بن سکیں فکری اور عملی تیاری کے ساتھ. دعا کو بہترین وسیلہ مانیں. بسم اللہ الرحمن الرحیم. اللہم کن لولیک لحجت ابن الحسن صلواتک علیہ وعلا آبائے فی هذه الساعہ وفی کل ساعہ ولی وحافظ وقائد وناصر ودلیل وعینا حتی تسکنہ اردک توعا وتمتعہ فیہا طویلا. اور پھر جو حالات مسلمانوں کے ہیں، اس کی عکاسی کرنے والی آیت اور دعا، قرآنی دعا، بسم اللہ الرحمن الرحیم. ربنا لا تؤاخذنا ان نسينا واخطأنا، ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، انت مولانا فانصرنا على القوم الكافرين. أما بعد، فقد قال الله وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. الذين ينفقون أموالهم في سبيل الله ثم لا يتبعون ما أنفقوا منا ولا أذى لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. عزيزان اگرامی، خصوصيات اخلاق، علم اخلاق، مورل سائنس، اور آج کی بحث مورل سائنس کی ہے، علم اخلاق کی ہے. جو خصوصیات اسلامی مورل سائنس کے ہیں، کسی مکتب میں، کسی دین میں نہیں ہیں. اور اس مورل کی ہو سکتا ہے کہ تھوڑی بہت سی ہمیں ملے آسمانی کتابیں، تورات اور انجیل سے، لیکن جس تفصیل سے، جس گہرائی سے دین اسلام اور خصوصاً مکتب اہل بیت ہمیں بتاتا ہے، شاید ہی کسی مکتب میں اس طرح کی افکار موجود ہیں. سورہ بقرہ کی 262 آیت ہے، جس میں ذات پروردگار کہتا ہے کہ الذین ينفقون اموالهم فی سبیل اللہ. ہماری گفتگو ہو رہی تھی اخلاق عملی، اخلاقی عمل کی اہمیت کی شرطوں سے متعلق، فاعل کی نیت، فاعل کا مقصد، یعنی عمل کرنے والے کی نیت کیا ہے، کس لیے کر رہا ہے، اور اس کا ہدف کیا ہے، اور ایمان اور ہدف مقصد میں رشتہ کیا ہے، اور فعلی عنصر اور عینی عنصر کیا ہیں، اخلاقی ذمہ داری کی شرطیں، انشاءاللہ آج گفتگو کریں گے ہم. عزیزان گرامی، قرآن مجید نے فی سبیل اللہ جو کہا ہے، یہ خصوصیت ہے آسمانی ادیان کی، خصوصاً مکتب اہل بیت، مکتب اسلام کی. جو لوگ انفاق کرتے ہیں، انفاق یعنی چیریٹی دیتے ہیں، صدقات دیتے ہیں، اچھے کام کرتے ہیں، اسکول بناتے ہیں، نیکیاں کرتے ہیں، نیکیوں کی بڑی فہرست ہے. اگر کچھ نہیں کر سکے تو کسی کو سہارا دے سکتے ہیں، مسکرا سکتے ہیں. یہ سب کا سب اگر فی سبیل اللہ ہے، یہ ہے خصوصیت دین مبین اسلام کی. اگر کسی شخص کا نام بڑا ہے، مثلا آج کے خیرات کرنے والوں میں بعض لوگوں کا نام لیا جاتا ہے جو مشہور ہیں، دولت مند ہیں، قرآن مجید کے معیار میں ان کی خیرات کیا ہے؟ آیا وہ معیار فی سبیل اللہ میں آتے ہیں یا نہیں ہیں؟ اس کے بعد فی سبیل اللہ ہونے کی دلیل کیا ہے؟ قرآن نے یہ بھی بتا دیا، ثم لا یتبعون ما انفقوا، جو خیرات کر دیا کر دیا، یہ سیدھے ہاتھ سے دیا، بائیں ہاتھ کو پتہ بھی نہیں چلا، اس کے بعد اس کے پیچھے نہیں لگ جاتے اور اس کو اذیت بھی نہیں دیتے اور ان کو منت بھی نہیں کر، بعض میں نے تمہارے لیے کیا، تمہاری کمیونٹی کے لیے کیا، میں نے یہ کیا، میں نے یہ کیا. لا تبطلوا صدقاتکم بالمن والعذا، باطل ہو جاتا. قرآن یہ کہتا کہ جیسے ہی اگر کسی چچا نے بھتیجے کے لیے، ماموں نے بھانجے کے لیے، کوئی رشتہ دار کے لیے، کسی کے لیے، کسی غریب کے لیے کچھ کیا، اس کے بعد وہ غریب، وہ بھانجا، وہ بھتیجا، وہ بھر کے سامنے آیا، ارے یہ تو ہم میں نے اس کے لیے کیا تھا، ختم ہو گیا. جیسے میں نے کہہ دیا، جیسے ہم نے یہ کہہ دیا کہ میں نے اس کے لیے کیا تھا، باطل ہو گیا جو کیا. یہ خصوصیت ہے، یہ باریکی ہے جس میں فی سبیل نفس شامل نہ ہونے پائے کسی بھی نیک کام میں. اسی لیے فاعل کی نیت، اس کی مقصد، اس کا مقصد، عینی عنصر اور فعلی عنصر، یہ تمام کی جو بحث ہے اسی فی سبیل اللہ کے اندر ہے. اور یہ کیوں ہے؟ اس کے پیچھے بھی فلسفیز موجود ہیں. ذات پروردگار نے ہمیں یہ بتایا ہے، قدر و قیمت کسی کے عمل کی اس کی احساس ذمہ داری کے اعتبار سے ہے، اس کا ذمہ داری کا احساس کتنا ہے اس میں. اگر ہم چھوٹا 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 کام کرتے ہیں تو بہت جلد جو ہے ہم لوگ اس کو بتا دیتے ہیں کہ ہم نے کیا کیا، کیا نہیں کیا. اور عموماً آرگنائزیشنس میں ہم دیکھتے ہیں کہ میں نے یہ کیا، میں نے کیا، میں نے کیا، جب میں پریسیڈنٹ تھا تو میں نے یہ کیا، میں جب سیکرٹری تھا تو میں نے یہ کیا. کوئی فائدہ نہیں ہے. اللہ نے اگر کسی آرگنائزیشن میں کام کرنے کی صلاحیت دی ہے تو یہ بھی اللہ کی طرف سے توفیق ہے، شکر ادا کر. مالک، یہ ٹائم ہو سکتا تھا کہ ہم دنیا کے کسی بھی گہما گہمی میں ملوث ہو کر برباد کر سکتے تھے، لیکن ہم نے تیری یاد میں اس کو یاد رکھا. یہ تیری عطا ہے، تو نے ہمیں یہ عنایت فرمایا ہے، یہ توفیق بھی تیری عطا کی ہوئی توفیق ہے. اگر یہ توفیق نہ ہو تو پھر شاید ہم کسی اور شیطانی وسوسوں میں، شیطانی افعال میں، فعالیت میں ملوث ہو جاتے تھے. تو فاعل کے ہدف و مقصد کو سمجھنے کے لیے آج اتفاق کی بات ہے کہ ہم جس زمانے سے گزر رہے ہیں، 4 جون ہے، امام خمینی رحمۃ اللہ علیہ کی برسی کا زمانہ ہے، دنیا بھر میں فنکشنز ہو رہے ہیں، ان کی یاد منائی جا رہی ہے، ان کے زندگی کی کئی رخ کو دیکھا جا رہا ہے، ان کو کئی رخ سے سمجھنے کی کوشش کی جا رہی ہے. ان میں سے ایک رخ میں آپ کے سامنے پیش کروں. اس شخص کی کامیابی کی سب سے بڑی دلیل، وہ شخص نے پوری زندگی کو اہداف دین کو صرف اور صرف قربت الہی کے لیے، اس کی نیت نہ خود بڑھنا چاہتے تھے نہ نام و نمود. چنانچہ ابتدائی دور میں انقلاب کے ہمیں اچھی طرح یاد ہے، قم میں مسجد جمکران میں جب اللہ اکبر خمینی رہبر آقا نے کہا کہ اگر شما خدمت گزار بگید من راضی تر هستم. من رہبر کہا ہوں، میں خدمت کرنے والا ہوں، تمہارا خادم ہوں. خادم بگیر، خادم، سید القوم خادم ہوں، شاید یہیں سے نکلا ہے. اور پھر مجمع رو پڑا اور پھر اور زیادتیں. یہ جو رشتہ ہے عوام کا اور اس رہبر کا، اس لیڈر کا، وہ معنوی رشتہ ہے. میں ہندوستان سے ہوں، میں انڈیا سے ہوں، مجھ سے کوئی ربط ہی نہیں ایران کا. اگر ربط ہے تو امام رضا علیہ السلام سے ربط ہے. اسی طرح افریقہ میں رہنے والے، جنگل میں، چائنا میں رہنے والے مستضعفین کے کئی مقامات ہیں جہاں پر امام خمینی کی یاد منائی جا رہی ہے. آپ نے فاذکرونی اذکرکم، تم مجھے یاد کرو میں تمہیں یاد کروں گا، ذات پروردگار یہ کہہ رہا ہے. روایات میں ہے کہ تم زمین پر یاد کرو میں ملائے اعلیٰ میں یاد کروں گا، اور تم مجھے یاد کرو تمہارا نام میں بلند کروں گا. یہ بھی نیت نہیں ہونا چاہیے میری بھی، اگر ہم استغفر اللہ کہیں ذہن میں یہ نہ ہو کہ مجھے چونکہ بلند ہونا ہے اسی لیے اللہ کا تذکرہ کروں، تب بھی چلا گیا، ختم ہو گیا. خالصتاً، بالکل پیور پیور انٹینشنز، جس میں کوئی نیت نہ ہو مگر یہ کہ اللہ کے دین کی کو اس بات تک پہنچانا، پریکٹیکیلٹی تک لے جانا. امام خمینی رحمت اللہ علیہ کے اخلاقی درس میں چنانچہ شریک ہونے والے بڑی بڑی شخصیت ہیں. ان میں سے بڑی شخصیت آپ کو معلوم ہے شہید مطہری کی، جس کو انسائیکلوپیڈیا آف اسلام کہا جاتا ہے، جس کی آنکھ کتاب میں دھسی ہوئی تھی، اور وہ ہر موضوع پر انہوں نے تبازمائی فرمائی ہے. اور اگر وہ شہید نہ ہوتے تو شاید ایران میں وہ خلا پیدا ہی نہ ہوتا. بہرحال ایک الگ بحث. شہید مطہری فرماتے ہیں کہ شب جمعہ جب امام خمینی کی درس اخلاق میں ہم جاتے تھے، اتنا ڈیپ ہوتا تھا کہ ہم لرز جاتے تھے. چنانچہ آج ٹرانسلیشن ہوا ہے چہل حدیث، 40 حدیثیں جو امام خمینی نے اس کی شرح بیان جو کی ہیں اخلاقی، مورل سائنس کا ایک بہت بڑا ذخیرہ ہے. اگر اس کو ایکسپلور کریں ہم، پتہ چلتا ہے کہ ہم لوگ ایک کچرے میں، ایک ایسے کوڑے میں جس کو نام یا پیسہ یا ایسی چیزوں میں گھومے ہوئے ہیں، ہمیں وہ اصل لذت دین، لذت محبت پروردگار ہمیں موجود نہیں ہے، اس لیے کہ معرفت نہیں ہے. شہید مطہری کہتے ہیں جب شب جمعہ درس ہوتا تھا امام خمینی کا، اتنا ڈیپ ہوتا تھا ہم لرز جاتے تھے. اس کے اثرات جمعہ، ہفتہ، اتوار، پیر، منگل، بدھ کو ہم محسوس کرتے تھے کہ ہمیں پھر بوسٹر کی ضرورت ہے. میں فیملی افراد جو دیکھ رہے ہیں اس پروگرام کو، ناظرین کی خدمات میں، اپنی فیملی وغیرہ کو، میں ہمیشہ سے میرے خاندان کو، میرے بچوں کو، جو ہمارے پہچان ہے، سب سے کہتا ہوں شب جمعہ اپنے بچوں کو، بیوی بچوں کو ہاتھ پکڑ کے لے جائیے مراکز دین کی طرف، ایسے مقام پر جہاں آپ کو کوئی آئینہ بتانے والا ہو، آپ کے نفس کے محاسبے کے لیے اس کی تقاریریں جلا کا کام دیں. بہت ضروری ہے تذکر، بہت فذکر ان نفعت ذکرہ، یاد دلاؤ کانسٹنٹ. یعنی شہید مطہری کہتے ہیں کہ بدھ کو، منگل کو ہمیں پھر وہ ضرورت محسوس ہوتی تھی بوسٹر کی، وہ ضرورت تھی پھر وہ ایسے. تو ہم جیسوں کے لیے تو ہر ایک گھنٹہ، ہر ایک روز، ہر لمحہ ضرورت ہے کوئی بوسٹر کی. ورنہ جو ہم مین اسٹریم سے، جو صراط حنیف ہے، اس سے نکل جاتے. پھر جب صراط جنیف میں چلے جاتے ہیں تو پھر ہم سمجھتے ہیں کہ شولڈرز پہ چل رہا ہے، ہم سمجھ رہے ہیں صراط پہ چل رہا ہے، صراط نہیں ہے. تو زندگانی امام خمینی رحمتہ اللہ علیہ کو اگر ہم اخلاقی دروس کی نگاہ میں، ہماری سبجیکٹ کی نگاہ میں دیکھیں، تو ان کا یہ اسپیکٹ جو اسپریچول اسپیکٹ ہے بہت ہی قوی ہے، ان پیرلل ہے. उस ज़माने के उलमा यकीनन बहुत बड़े उलमा हैं, गुज़रे हैं, सब काबिल एहतराम हैं, लेकिन जिस लेवल की मारफत, जिस लेवल के अख़लाकियात मोरल्स को इमाम ख़ुमैनी ने पेश किया है, वो किसी भी फील्ड में क्यों ना हो, क्या वो मसल्ले की फील्ड में क्यों ना हो, बी बच्चों के साथ बर्ताव की फील्ड में क्यों ना हो, सोशल इंटरेक्शन में, पॉलिटिकल अरिना में। और ये कहा था कि कहा जाता है कि एक मिस्टिकल पर्सन जो आरिफ होता है उसका ताल्लुक ज्यादा दुनियावी मामले में नहीं होता, तो उसको एक परहेजगार की निगाह से देखते हैं, जब उसके मुकाबले में वो कभी ये नहीं होता कि दुनिया के किसी के झमेलों में पड़े। लेकिन इमाम ख़ुमैनी के इरफान ने एक ऐसे रुख को पेश किया जो इमाम मासूमीन की तरबियत में से एक तरबियत है, जैसे इमाम हुसैन अलैहिस्सलाम की दुआए अरफा पढ़ें, जिसमें इरफान ही इरफान है, मारफत ही मारफत है, टोटल स्पिरिचुअलिटी है। इस दुआ की खसूसियत यह है कि मौला इमाम हुसैन अलैहिस्सलाम ने जालिमीन के ख़िलाफ़ उभारा है और जालिमीन के ख़िलाफ़ अपनी आवाज़ को बुलंद करना उसी इरफान का एक हिस्सा है, समझाया है। तो इलाही आरिफ़ औरफ़ा इलाही, बंदगान इलाही, अगर हम लेकर जाएं तारीख कुरानी निगाहों में, कुरान में अंबिया के मिशन में से एक मिशन है कि ज़क्की ही वो युअल्लिमुहुम अल-किताब वल-हिक्मा, और हज़रत मूसा का इरफान यह है कि रन अल्लाह जहरा, चाहते हैं कि अल्लाह की ज़ात बिल्कुल आवाम कह रही कि हमें देखना। हज़रत मूसा आरिफ हैं, और ऐसे आरिफ को किस मकाम पे लाया गया और किस मकाम से टक्कर दिलवाई गई कि इदहबा इला फिरौन इन्नहु तगा, जा फिरौन के पास, फिरौन बागी हो चुका है, उसने लिमिट्स को एक्सीड कर दिया है, हुदूद इंसानियत को उसने ख़त्म कर दिया, उसी के घर में पले। चुनाचे वो कहता है कि मेरे घर में पढ़ ले, मेरे घर में बढ़े, वो फालता फालता कल्लती फालता, और तुमने वो भी किया। चुनाचे समझता है कि उन इमाम हज़रत मूसा की बारीक पॉइंट को भी याद दिला करके उनको गोया गिल्टी गिल्ट की तरफ ले जाया हो, ताकि वह अपनी हुकूमत को साबित कर सकें। वह अंता मिनल काफरीन, तू काफिर है। हज़रत मूसा ने कहा मुझे कुछ ज़रूरत है, अरसिल माई बनी इसराइल, तुम जालिम हो, तुम में हुकूमत का कोई, हुकूमत इंसानों पर करने की कोई यानी हिकमत ही नहीं है तुम्हारे में, बनी इसराइल को मेरे हवाले करो। देखिए हज़रत मूसा उलुल आज़म पैगम्बर हैं, बहुत ही पांच में से, उन पांचों में से एक हैं, वन ऑफ द फाइव, तो उनके इरफान का कोई मुकायसा नहीं हो सकता। उनके मिस्टिकल पर्सनालिटी को कोई शकूक की निगाह से देख नहीं सकता। बाज़ वक़्त हमारे पास खुतबा बहुत जल्दी ऐसे ऐसे जुमले कहे जाते हैं जिससे रकीक हमले होते हैं रिसालत पर, अच्छी चीज़ नहीं है। अब तो किसी भी पैगम्बर का एहानत जायज़ नहीं है, किसी भी अल्फाज में नहीं है। अगर मुझे समझ में नहीं आता, मैं मुझे समझना चाहिए। हज़रत मूसा की मुनाजात इतनी लतीफ़ थी कि ज़ात परवरदिगार ने 10 दिन और एक्सटेंड कर दिए 30 दिन के बाद, इसलिए कि उनकी आवाज़, उनका रोना, उनका सलीका ज़ात परवरदिगार को इतना पसंद आ गया। एक्सटेंशन होगा 10 डेज, फिर वातमामनाहा ब्याश्रा अरबाइना लैला, 40 दिन 40 रातें। ऐसा आरिफ, लेकिन आरिफ के मुकाबले में इरफान का तकाजा यह है कि वो तस्बीह इबादत अल्लाह से मुंसलिक रहे। लेकिन दूसरा रुख इरफान में बहुत कम ने पेश किया है, और अरफा गुजरे माशाल्लाह कितने उलमा स्कॉलर सभी भी दुनिया में बहुत से हैं, लेकिन उनमें टिरनी के ख़िलाफ़ बुलंद होने की सलाहियत मौजूद नहीं है। वो कहते हैं वह मेरा एरिया ही नहीं है, मेरा दैट इज़ नॉट माई एरिया। हमारे पास ऐसे स्कॉलर्स हैं और गुजर रहे हैं, काबिल एहतराम हैं, हम ये नहीं करेंगे उनकी कमी है, लेकिन वो किसी भी इज्तिहाद के ज़रिए से इस नतीजे पर पहुँचें कि मुझे इससे गरज नहीं है। तो एक मिस्टिकल पर्सन कभी भी जालिम के ख़िलाफ़ उमूमन उसकी शजाअत नज़र नहीं आती, इसलिए कि उसकी दुनिया ही अलग है, उसकी लॉजिक ही अलग है, उसका पूरा हदफ है कि वो अपने आप को तौहीद के समंदर में मिला दे। समझें, अच्छी तरह से समझें, जो उम्मीद है कि मैं फ़लसफ़े को ज़्यादा गुंजलक ना कर दूँ। हज़रत मूसा की इरफान ने हमें साबित करवाया कि हज़रत मूसा का इरफान जहाँ पर अल्लाह की ज़ात से इतना करीब हो चुके हैं, तजल्ली परवरदिगार के देखने की सलाहियत उनमें मौजूद है, और वही हज़रत मूसा हैं जो फिरौन को ललकार रहे हैं। तो इरफान का ये दूसरा रुख बहुत कम को नसीब होता है। चुनांचे हम देखते हैं अइमे मासूमीन अलैहिस्सलाम, मौला अमीरुल मोमिनीन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ऐसा कोई आरिफ है, ऐसा कोई आबिद गुजरा है जिसको माबूद कह रहा है कि या अय्युहल मुज़म्मिल क़ुम अल-लैल इल्ला क़लीला, माबूद कह रहा है उसका, बहुत हो चुकी, तूने बहुत इबादत करी, अब जरा सा आराम करो, टेक इट ईजी मैन, जरा सा आराम करो। पैरों में वरम आ जाते हैं और ज़ाते परवरदिगार से ये, लेकिन जब दुश्मन के सफूफ में आते हैं, हमारे पास मैदान जहाद में मौला अली का नाम हटा दें तो कुछ भी नहीं मिलता सिवाय भगोड़े के, कुछ नहीं मिलता पूरे इस्लामी जंगों में। पहली जंग जंगे बद्र को देख लीजिए, उसके बाद तमाम जंगों को देख लीजिए, यहाँ तक कि जंग अहज़ाब में सरकार ने फरमा दे बरजल ईमान कुल इला कुफ्र कुल, ईमान कुल, टोटल इस्लाम, टोटल ईमान जा रहा है, कोई अली नहीं जा रहा। उम्मत कानित जो हज़रत इब्राहिम को कहा गया, अब अली उम्मत कानित बना हुआ, रूही व अरवाहुन लहुल फिदा। तो सरकार किसकी तारीफ होती है दुनिया में मैदान जंग में? दुनिया हम सब किसकी तारीफ करते? मौला अमीरुल मोमिनीन की। लेकिन तारीख उठा करके देखिए, खुद मौला अमीरुल मोमिनीन का कौल है कि जब मैदान कारजार में हम जाते थे, इदश्तद्दल हर, जब जंग घमसान की तलवारें चलती थी, सबसे फर्स्ट लाइन में दुश्मन के सामने जो होते थे सरकार रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम रहमतुल लिल आलमीन, ने अली जैसा शजी रूही व अरवाहुन लहुल फिदा, ये फरमा रहे हैं कि हमसे भी करीब अगर कोई होता था दुश्मन की पहले सब में फर्स्ट रो में, वो रसूलुल्लाह सरकार रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम। तो इरफान रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम दना फतदल्ला फकाना काब कौसैन, कोई बता नहीं सकता, कोई पहुँच नहीं सकता, या अली मुझे किसी ने नहीं पहचाना सिवा तेरे और अल्लाह के, यकीनी बात है कोई नहीं पहचान सकता। लेकिन वो आरिफ दुश्मन के मुकाबले में घमसान की जंग में सफूफ में सबसे पहले नजर आता है और दिफा करता है दीन इस्लाम, इसलिए कि कुरान का इन तंसुरुल्लाह यंसुरुकुम व युसब्बित अक़दामकुम, अगर तो अल्लाह की तुम मदद करोगे, दीन परवरदिगार की मदद करोगे, तुम्हारे पैर जम जाएंगे। इरफान का ये जहादी रुख और अफ हमें नजर नहीं आता। पैगंबरों में हम देखो जब जरूरत है तो बराबर नजर आया है, सरकार रिसालत मआब की जान 86 माइनर मेजर वॉर्स सामने देख नजर आते हैं, जहां पर मसल्ले पर इतनी इबादत है कि पैरों पर वरम है, वहां पर सुफुफ़े दुश्मन में पहली रो में पहला मौला अली की तारीफ है, शजी तरीन इंसान तारीफ कर रहा है उसकी, कोई और तारीफ करते तो हम शायद ना मानते हैं। मौला अमीरुल मोमिनीन फरमाते हैं कि दुश्मन की सफूफ में सबसे पहले अगर कोई होता था, करीब तरीन अगर कोई होता तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम थे। तो मालूम है ये इरफान का एक दूसरा रुख है, जालिम के खिलाफ, जालिम की शनाख्त, उसके खिलाफ आवाज़, और ज़रूरत पड़े तो मैदान जंग में चले जाना, घबराना नहीं। वही चीज़ हम देखते हैं امام حسن علیہ الصلوۃ والسلام کی زندگی کا وہ رخ ہم جانتے ہی نہیں کہ امام کی جہاد کا رخ، امام حسن کی جہاد، پھر امام حسین کی تو بات. تو جہاں پر مولانا نے دعائے عرفہ میں اللہ سے اتنا کلوزنس کی بات کی ہے، یہاں تک کہ پروردگار بس ایک خلاصہ یہ ہے کہ اگر تو ہے تو سب کچھ ہے، اگر تو نہیں ہے تو کچھ نہیں ہے. مَن الَّذِي فَقَدَكَ مَا وَجَدَ، پروردگار جس نے تجھے کھو لیا اس کے پاس کیا ہے، اور جس نے تجھے پا لیا اس کے پاس اس نے کیا کھویا. یہ رخ، یہ اینگل، اور اس میں اسی دعا میں مولا کا ظالمین کے خلاف آواز بلند کرنا اس بات کی دلیل ہے. اس فرنٹ لائن میں رہنے والا عارف مسلم جہاں پر فرنٹ لائن میں ہے، وہ ظالمین کے خلاف بھی فرنٹ لائن میں ہے. اسی طرح امام سجاد علیہ السلام کی دعائیں، دعائیں مکارم الاخلاق، صحیفہ سجاد یا 54 دعائیں، وہ 15 مناجات ہیں. اتنی دعائیں، اللہ کا شکر، الحمدللہ سمندر ہے. مومنین کو چاہیے ایکسپلور کریں، دوسروں تک دیں، بتائیں دنیا کو ہمارے پاس کتنا بڑا خزانہ ہے. اور امام علیہ الصلوۃ والسلام 27 دعا ہے، دعال اہل ثغور، فرنٹ لائن میں لڑنے والوں کے لیے دعا. ایک عارف جیسے امام سجاد، مصلی پر سید الساجدین، زین العابدین، لیکن وہ جنگ کی بات کر رہے ہیں. پروردگار ان اسلام کے فرنٹیئر، یعنی وہ لوگ جو اسلام کی دفاع کرنے والوں کے اسلحوں کو تو تیز کر دے، ان کے رسل و رسائل کے جو ٹیکٹک ہیں سب سے تیز ترین ہو، یعنی ان کی جو کمیونیکیشن لائنز جو ہیں وہ بہترین ہونا چاہیے. اس کے معنی کہ آج مسلمان کے پاس کسی دوسرے کا دیا دیا ہوا صدقہ نہیں ہونا چاہیے، اس کے پاس ایسی کمیونیکیشن لائنز ہونا چاہیے جو دشمن جو استعمال کر رہا وہ بھی پریشان ہو جائے. چنانچہ ہم دیکھتے ہیں 33 ڈیز کی جنگ میں حسن نصر اللہ نے بات کرتے ہوئے، ٹیلی فون بات کرتے ہوئے کہا، ابھی اس وقت شپ پر جو ہے اٹیک ہوا ہے میزائل کا. دنیا پریشان تھی کہ ان کے پاس وہ کون سا کمیونیکیشن لائن ہے. اگر ہم اللہ کے لیے مدد کریں، اللہ کی طرف سے مدد ہوگی، وعدہ پروردگار ہے. تو امام سجاد کو جہاں ہم لوگ اس عرفان کے ڈوبے ہوئے سمندر میں نظر آتے ہیں، وہاں پر جہاد فی سبیل اللہ، اس کے لیے کون سا رخ اختیار کرنا چاہیے، مجاہد کو کیسے بننا چاہیے، اس کا اسلحہ کیسے ہونا چاہیے، اس کا ویپن کیسا ہونا چاہیے، اطلاعات کی جو ویپنس ہیں اس کے کتنے قوی ہونا چاہیے بیان فرما رہا ہے. اخلاقیات، مورلز. اب آئیے اسی طرح سے ہم، مولانا یہ وہ تمام پیغمبر تھے، وہ امام تھے، وہ امام زندانوں میں بھی جو ہے عارف تھے، اور انہوں نے یہ کیا وہ کیا. ہم جو ہیں کہاں، کسی بہت اچھی طرح بات کہا، جب کبھی جنت کی بات آتی ہے ہم کہتے ہیں جہاں علی وہاں ہم، انشاءاللہ علیہ الصلوۃ والسلام روحی وارواحنا لہ الفدا. جب عمل کی بات آتی ہے ہم کہاں وہ کہاں، یہ دو دنیا ہے. جب جنت کی بات آتی ہے ہم چاہتے ہیں وہاں رہیں مولا کے ساتھ، جب عمل کی، ارے بھائی وہ کہاں بھائی ہم کہاں، یہ مقصر ہے جو بنا رہا ہے. ارے بھائی روزانہ صبح کی اللہم احینی حیات علی ابن ابی طالب و امتنی ممات علی ابن ابی طالب، پروردگار مجھے علی جیسا جینا سکھا دے، مار دے تو علی جیسا مرنا ہے. دعا ہے ادا کی. اور آپ عید کی نماز میں دعا پڑھتے ہیں، اللہم ادخلنی فی کل خیر ادخلت فیہ محمد و علی محمد و اخرجنی من کل سوء اخرجت منہ محمد و علی محمد. کہ دعائیں سب بیکار ہیں؟ نا، اس عملی کردار کو اپنی زندگی میں اڈاپٹ نہیں کریں گے تو ہم محبان ہی میں رہیں گے، شیعانے اہل بیت کہلانے کے قابل نہیں ہوں گے. تو یہ رخ دشمن کی کارسازی، اس لیے کہ اللہ تک پہنچنے کا ایک راستہ ہے جس کو صراط مستقیم کہتے ہیں، ایک منزل ہے. اس صراط پر جال بچھی ہوئی شیطان کی، سامنے سے، پیچھے سے، رائٹ سے، لیفٹ سے، وہ بچھا رہا ہے مسلسل، وہ کوشش کر رہا ہے. اللہ تجد اکثرہم شاکرین، اس نے قسم کھایا کہ اکثر کو جو شکر کرنے والا تو نہیں پائے گا. تو ایسے دشمن قوی کے مقابل میں اس صراط کو پاٹنا ہے تو ہمیں صراط الذین انعمت علیہم کو بھی پہچاننا ہے، وہ عرفان، وہ عرفان उन लोगों का रास्ता जिन पर तेरी नेमतें नाजिल हुई। कौन है जिन पर नेमतें नाजिल हुई? अम्बिया, शहदा, सालेहीन। मुझे हमें वो रास्ता इख्तियार करना है, फिर उसके बाद फौरन मुझे ये भी कहना है। इसलिए कि रास्ते में ये लोग हैं जो जालिमीन, ये हम मेरे रास्ते में आए हुए हैं, उनको हटाए बगैर मैं अपने मंजिल तक नहीं पहुंच पाता। देखिए बहुत अच्छी तरह से, गैरिल मग़दूब अलैहिम वलद्दालीन, मुसलसल हर रोज़ मग़दूब ज़ालिम का इनकार करना है। तो इरफान के दो पहलू हुए, एक अल्लाह से क़ुर्बत के लिए जो भी पावर सामने आ रहा है उसको हटाना ज़रूरी है। आई बिगिन इन द नेम ऑफ अल्लाह द ग्रेशियस द मर्सीफुल। वी आर टॉकिंग अबाउट मॉरल साइंस, द कैरेक्टरिस्टिक्स ऑफ मॉरल साइंस इन इस्लाम एंड एक्सक्लूसिवली इन द मकतब अहले बैत अलैहि सलातु वसलाम। एंड टुडे इज़ द डेथ एनिवर्सरी ऑफ इमाम खुमैनी रहमतुल्लाह अलैह, मिस्टिकल पर्सनैलिटी। एंड वाट आई सेड इन इंग्लिश इन उर्दू आई डोंट वॉन्ट टू रिपीट, मोस्ट ऑफ यू नो। इफ यू डोंट नो, इफ यू हैव एनी फ्रेंड्स यू कैन आस्क दैट वॉट हैज बीन। द जिस्ट इज ए मिस्टिकल पर्सन इज मिस्टिकल। He never, we see his courage in regards to the fighting of enemy is not in that same level. But when we see the mystical personality of godly, heavenly mystical personality, Hazrat Ibrahim, I have given an example of Hazrat Musa in Urdu. I'll give an example, another example, Hazrat Ibrahim. Hazrat Ibrahim what? He was a prophet who was Ulul Azm, one of the five Khalil, friend of Allah subhanahu wa ta'ala. His job was what? His job should supposed to be yuzakkihim wa yu'allimuhum al-kitab wa al-hikmah. Purification of soul, humanity, and giving, reciting the verses of Allah subhanahu wa ta'ala, giving knowledge, wisdom, etc. But Hazrat Musa, Hazrat Fir'aun, Hazrat Ibrahim, Fir'aun lanatullah alayh, Hazrat Ibrahim is challenging the system of the time. There are three kinds of worshippers existed during the time of Hazrat Ibrahim. One, those who believe in star worshippers, stars, just like star is a god, moon is god, sun is god, etc. Astaghfirullah. And some of them, they are the idol worshippers. And another group, those who worship Namrud as god. So he has to fight in these three fronts. And Quran gives example. If you recite the Suratul An'am, the story is this. فَلَمَّا جَنَّ عَلَيْهِ اللَّيْلِ, when night came, he said, this star is my God, etc. I don't want to repeat it. So you have listened many a times. So he denied the Ajrama Samawat, believers of planet worshippers. They are not God. They are the creatures of God, Allah subhanahu wa ta'ala, creator. They are not God themselves. So those who believed in Ajram Samavi, those who believed in the planets as God, they became enemy of Hazrat Ibrahim. Then he broke the idols. Broke the idols. So he challenged the idol worshippers. But they became enemy. Two front he opened himself. Third front is the Namrud. He challenged Namrud. Then all to get together, they unitedly they said, Harrequhu, burn him alive. So Hazrat Ibrahim was a prophet, the Ulul Azm prophet, one of the five great prophets. His mystical personality, his Gnosticism, nobody can even parallelly understand. We cannot, I am not, I'm a student, I cannot understand it. But at the same time, he has a courage to fight the corruption of the time. So this aspect of fighting against the corruption, corrupt rulers, is been given by only chosen people. Everyone don't get it. This, there are so many good ulamas, scholars. They are so pious. And people go and they admire. Yes, we should admire their personalities, mystical personalities. But Imam Khomeini, rahmatullah alayhi, in the same line of Hazrat Ibrahim, the same line of Hazrat Musa, same line of Hazrat Prophet Muhammad sallallahu alayhi wa sallam, same line of Imam Ali and Imam Hassan and Imam Hussain, Imam Sajjad and Allah, Imam Asamin alayhi salatu wasalam. And he was a mystical person to extend the Shab-e-Jum'ah's lecture, and those lectures has been published as a 40 hadiths. It's a very deep lectures. Understanding is very difficult, and once we understand, following it up for ourselves, we need a lot of courage. We need to beg to Allah subhanahu wa ta'ala, Iyaka na'budu wa Iyaka nasta'in. May Allah give us that courage to understand this. And once we understand, give us courage to follow it. So Imam Khomeini was a mystical person. What kind of mysticism? The characteristics of Imam Khomeini's mysticism and Gnosticism is different. It's like same line of the prophets and Imam Asumin alayhi salatu wasalam. And when I am comparing, don't say you guys take ordinary people to the level. No. Hadith, we are ulama wa ummati afdhal min anbiya'i bani Israel. Prophet Muhammad sallallahu alayhi wa sallam. Some of our ulama scholars are better than the prophets of Bani Israel. And that is the challenge for all of us we have. Their path, Sirat-e-Mustaqim, path of the Prophet, path of Ahlul Bayt, path of the Prophets. We need to follow that path. What is that path? It's a parallel mysticism. While we have mystical abilities, we should never forget this cannot be attained unless and otherwise I have to fight the corruption. First, I have to fight corruption up inside myself. The biggest corruption is me. Name and fame and wealth and this and... Imam Khomeini's life, simplicity. When it comes to Prophet Muhammad, India's Gandhi says, Mahatma Gandhi, it was not a sword. It was his rigid simplicity, he says, rigid simplicity. And totally adhering to the faith, believing God, has made him to be a leader of the human nations. Simplicity. When we see Imam Khomeini, the simplicity, simple, simplest life. What he left? Nothing. But he left so big legacy. The revolution of Islam became an fajar and noor, explosion of the light. What was the characteristic of this alim? Number one, he brought religion into practice. We used to read in the book and we used to discuss. Still so many ulama, they have to learn. For example, in the case of Lum'atayn, without this book, we cannot become something. We have to learn about 54, 56 books inside. And if you discuss, it is a theoretical religion. For 1400 years, we were discussing about it. Never been practiced in as a nation. Imam Khomeini, he brought a religion take out from the books and brought it into practical. It could be easy, but the second challenge he presented to the tyranny and oppressors of the time, the top of the list is America. He said it, Shaitan e Buzurg, the biggest devil on earth. At that time, no one, now I can say many people they say, but at that time, talking about someone, about America's policies wrong, well, it is not easy at that time. How could possible a mystical person and has reached to this point? He is saying closely, he is saying the path of Allah subhanahu wa ta'ala has to be paved and we have to reach to the manzil, which is our destination. And that path is path of Prophet Muhammad sallallahu alaihi wasallam and ahdana sirat al-mustaqim. It has two ideologies. One is sirat al-ladina an'amta alayhim. And we need to understand غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ. That challenge, the batil, that was a thing. Otherwise, Imam Khomeini would have been, oh, it has been named him, oh, the mystical person on earth is Khomeini. Because he never challenged the system of time. But he did. That is totally, totally in line with the Quranic mysticism, prophetic mysticism, and Imamat's mysticism. As I said it in the Dua of Arafah, Imam Hussain Sallallahu Alaihi Wasallam, he goes so deep, he says, oh Allah, if I lose you, I'm a loser, I don't have nothing. If I find you, I have everything. And same Dua, he's talking about Hamasa. He's talking about courage against the tyranny and oppression. Musa wa Fir'aun Shabiro Yazid in the Quwwat az Hayat Amat Padid. Musa and Fir'aun. When you say Musa, the opposite force is Fir'aun. When you say Hussein, opposite face is Yazid. In the Quwwat az Hayat Amat Padid. These two powers is part of life of human being, these two forces. Understand this. Zinda haq as quwwate shabbiriyas. Now in regards to the ideology of Musa was the past, the future and constant struggle for humanity is Hussain's path, Imam Hussain sallallahu alaihi wasallam. Mordabad til daag hasrat miras. Imam Hussain was a mystical personality. And at the same time, he said, I will finish myself, my family, in order to safeguard the name of Allah subhanahu wa ta'ala, which is the religion of Allah subhanahu wa ta'ala. In Tansurullah, Insurukum. Allah said, yes. If you help my religion, I will going to help you. Deen ast Hussain, deen pana ast Hussain, sardad wa nadad, dast dadad, stay aziz. So we are commemorating the anniversary of Imam Khomeini rahmatullah alayh. This point of his mystical, this angle of fighting against tyranny is particularly, it goes to him. There were so many ulamas at that time. We respect everyone. We need to respect. Everyone has done their own jihad, jihad bil kalam. Their effect is in our life. So we should never compare any alim. No, we should never degrade any maraja. No, all of them has to be respectful. But the other aspect of mysticism, fighting against tyranny, has practically demonstrated in the life of Imam Khomeini rahmatullah alayh. Understand this thin point. Many a times people ask why we have to commemorate Imam Khomeini, why we have to celebrate the anniversary of Islamic Republic of Iran. The answer is nothing to do with Iran is not given to us, nothing. No, we don't want nothing from no one. Fikr, the ideology, the prophetic, the Quranic ideology which has been reinstilled in the masses by the Imam Khomeini rahmatullah alayh. And his intention was so pure, he was so pure. Allah subhanahu wa ta'ala has put love of him in each and every heart. Those who have little bit insight. Otherwise, we don't have so many things happens many things it happens in this world, we forget, but these things we cannot forget. In White House, there was a portion of research started about theology of Shias and Imam Khomeini's afkar, because that is was challenge. Because CIA has planted these, the House of Saud, they were successful in devouring the wealth of the humanity, exclusively Muslims, putting 45,000 Muslims, those who oppose the system of Saud, in the jails, brutal jails. And same thing what's going on in Bahrain, what is going on in Palestinian. The three generations are in bitter situations. Imam Khomeini has given legacy to wake up, take this challenge, never, never, never get afraid of no one. Hadith we have, Man khaf Allah, akhaf Allah minhu kulla shay. If you are fearful of Allah subhanahu wa ta'ala, Allah subhanahu wa ta'ala puts his fear into the masses. وَمَنْ لَمْ يَخِفِ اللَّهِ, the one who never fears Allah subhanahu wa ta'ala, he is fearful of everything. What the meaning of fearful? Fearful means if I am committed to what is being taught by Islam and I am very careful in dealing with the day-to-day life. That is a fear that I might not be losing that spare path. Instead of Siratul Hanif, I go Siratul Janif. I go more away from Sirat. That is a fear. If that is sincerity, Allah subhanahu wa ta'ala gives a courage to stand. إِنَّ الَّذِينَ قَالُوا رَبُّنَ اللَّهُ ثُمَّ اسْتَقَامُوا تَتَنَزَّلُ عَلَيْهِمُ الْمَلَائِكَ أَلَّا تَخَافُوا وَلَا تَحْزَنُوا وَأُبْشِرُوا بِالْجَنَّةِ الَّتِي كُنْتُمْ تُوعَدُونَ. Those who say Allah is our Lord, not only they say, they show steadfastness. ثُمَّ اسْتَقَامُوا. What happens? تَتَنَزَّلُ الْمَلَائِكَ. The continuous tense. It was not in past. No, now you show it, Allah is going to show that courage to you. You are going to be standing tall. And we have seen in 33 days of war, in Lebanon, Hezbollah has shown, and Quran says, for them, so peace, no fear, no grief. And today in Iraq and Syria, the ISIS brutal system installed by the West, by these people, those who are devouring the wealth of humanity, those who are devouring the fire and the blood of humankind, bloodsuckers. On opposite, we see handful of people are conquering each and every day. What's happening in Yemen, Ansarullah? Now they are talking, okay, if bombs are results, are going to give you results, you bombed all Yemen. Now why you are coming to the conclusion, now we have to talk to them? Because of the resistance of Ansarullah. ثُمَّ اسْتَقَامُ تَتَنَا. All of this from where? From 79, from the revolution of Iran, Islamic Republic. Otherwise, the Batil was enjoying, they were enjoying, no one is there to challenge them. The challenge was presented by Imam Khomeini rahmatullah alayh. The seed was planted. One is seed of the truth, another is seed to deny the oppressors, not to bow, not to do sajda to them. And both of them giving the results today, that was a sincere Gnosticism, mystical personality of Imam Khomeini, which has given the results. May Allah grant him the place with Ahlul Bayt alayhi salatu wasalam, with the prophets. May Allah give us inspiration to follow that path and not to be go away from this path because of the fear of the nations. No, we should never be. And that courage comes with sincerity, with total practice of total Islam, not partial Islam. Wassalamu alaikum wa rahmatullahi wa barakatuh.